मिस्टर मौलाना आजम तारिक साहब, देयर इज अ वेरी लेंथी एजेंडा, अगर आपने कोई पॉइंट ऑफ व्हाट्स योर पॉइंट ऑफ ऑर्डर,
आप सुन लें
ब्रीफ। कल आपका वी वेटेड फॉर यू बट यू वर नॉट इन द हाउस।
यार लेकिन मुझे भी तो अपने प्रोग्राम थे मेरे जनाबे वाला। मैं पॉइंट ऑफ ऑर्डर के जरिए जो पॉइंट ऑफ ऑर्डर का तकाजा है नुक्ते एतराज कि यहां मेरे कातिलाना हमला के बाद जो कार्रवाई यहां ऐवान में हुई, हमारे मोहतरम वजीर दाखिला साहब ने जो यहां उसकी तफसीलात बयान फरमाई, मैं इस उनवान पर पॉइंट ऑफ ऑर्डर लेता हूं। मैं ये समझता था
बिफोर यू स्टार्ट मौलाना आजम तारिक साहब, एक मैं सिर्फ आजाद कर दूं, आपकी एब्सेंस में जब ये कातलाना हमला हुआ था पूरे हाउस ने मुजम्मत की थी, प्रिविलेज मोशन जो हुआ था वो एडमिट कर दिया था, प्रिविलेज कमेटी में रेफर कर दिया गया था। उसके अलावा
जनाबे वाला यहां मैं रिकॉर्ड की दुरुस्तगी के लिए कि इस ऐवान में यहां वो कुछ कहा गया जो वहां नहीं हुआ था, इसलिए मैं वजाहत करना जरूरी समझता हूं कि पहली बात ये बात आपके नोट में लाना चाहता हूं कि इस असेंबली में हमारे जिम्मेदार बुजराए किराम जो वादा करते हैं, जो बात करते हैं, कतई तौर पर वो उसका इफा नहीं करते, वो अपनी बात से इस तरह फिर जाते हैं जैसे तोता आंखें बदल लेता है। और उसकी सबसे पहली मैं आपके सामने दलील पेश करता हूं कि यहां पर ऐवान में वादा किया गया कि कराची में जो कुछ हुआ है हम उस पर कमीशन बिठाएंगे। उस मामले को आज 20 रोज हो रहे हैं, अगर कराची में कोई कमीशन बनाया गया हो तो मैं उसकी जिम्मेदारी लेने के लिए तैयार हूं, वरना इस ऐवान में गलत बयानी से काम लिया गया और वहां कुछ नहीं हुआ। वो लोग जिनको मस्जिद के अंदर शहीद किया गया उनका कोई नोट्स नहीं लिया गया। दूसरी बात, मुझे मोहतरम वजीर दाखिला साहब ने रोका कि आप कराची ना जाएं, 25 तारीख तक आप पर पाबंदी है। यहां इन्होंने और यहां मुझे मुजफ्फर हाशमी साहब के सामने कहा कि आप जंग चले जाएं, और मेरे जो ऊपर जब कातलाना हमला हुआ तो इन्होंने ये फरमाया कि मैंने तो उनको जंग जाने से भी रोका था, हालांकि ऐसी कोई बात नहीं थी, मुझे किसी ने जंग जाने से नहीं रोका। दूसरी बात मैं आज कहना चाहता हूं कि मोहतरम वजीर दाखिला साहब ने यहां मेरी अदम मौजूदगी में यह बयान फरमाया कि ये जो कातलाना हमला हुआ है मुझ पर ये मेरी सरगोधा की तकलीर की वजह से हुआ है। आप अभी एसपी सरगोधा से मैं आपकी बात कराता हूं, डीसी सरगोधा से बात कराता हूं, उन्होंने मुझे इस बयान के बाद मैंने उनसे फोन पर रब्ता किया, उन्होंने कहा कि हमें तमाम फरीक ने तमाम मकातबे फिक्र ने कहा कि मौलाना आजम तारिक की तकरीर पर हमें कोई एतराज नहीं है। तीसरी बात, इन्होंने ये फरमाया कि मुझ पर दफा 144 थी, मैं पर मुझे इजाजत थी, मैंने इजाजत के साथ वहां तकरीर किया, मैंने दफा 144 तोड़कर वहां तकरीर नहीं की। चौथी बात, इन्होंने यहां पर फरमाया कि मेरे ऊपर जो है वो दाखिला बंदी थी, मैं सरगोधा नहीं जा रहा था, मैं सरगोधा से 30 किलोमीटर दूर के फासले से इस्लामाबाद आ रहा था। चौथी बात, मेरे ऊपर हमला करने वाले सरगोधा से ताल्लुक नहीं रखते हैं, ये हमला आवर मेरे पीछे 1.5 महीने से लगे हुए थे और हमारी वजारत दाखिला के इलम में था कि जब उन्होंने लाहौर में मेरे कत्ल का फतवा दिया और पोस्टर शाया किए उस और अखबारात में शह सुर्खियों में मेरे बारे में ये बात छपी कि इनकी जान को खतरा लाहक है। अब जो बात मैं आज करना चाहता हूं, मुझे ये बतलाया जाए कि जब मेरे कत्ल के फतवे शाये हुए और मेरे बारे में अखबारात की शह सुर्खी में ये बात शाये हुई कि इनकी जान को खतरा है, हुकूमत बतलाए कि इन्होंने मेरे लिए हिफाजती इकदाम क्या किए। मैं इसके बरक्स मैं बताता हूं, हिफाजती इकदाम करने की बजाय पहला काम यह किया कि मेरे घर से पुलिस गार्ड हटा ली गई, दूसरा काम यह किया कि मेरे साथ 3 साल से डिस्ट्रिक्ट से डिस्ट्रिक्ट तक जो पुलिस वैन चलती है वो मुझसे वापस ले ली गई, उसके बाद तीसरा काम यह किया कि इस्लामाबाद में दाखिले पर जो असला मैं अपना जायज असला लाइसेंसी असला इन्हीं का दिया हुआ जो अपने पास रखता हूं वो मुझसे कहा कि आप ये लेकर नहीं आएंगे, क्योंकि मुझे पता था कि इस्लामाबाद में दाखिल होते मैंने असला रखना है, इसलिए वल्ला मैं अपना असला लेकर नहीं आ रहा था, अगर मेरे पास अपना लाइसेंसी असला होता तो ये रिजल्ट उल्टा होता और लोग देखते कि कातिल उसी जगह पर ढेर होते। ये एक तसलसल है कि हमें निहत्था किया गया और हमें अपने नंबर वार कभी घर से गाद डाली, फिर पुलिस की, ये पुलिस की वैन 3 साल से, मैं पिछले दौर में भी हिजबे इख्तलाफ में रहा हूं, मियां नवाज शरीफ साहब ने तो मुझसे पुलिस वैन नहीं छीनी, उस वक्त की वाई साहब के इख्तलाफ आप थे हमारे खिलाफ, उन्होंने इलेक्शन भी लड़ा, उन्होंने तो पुलिस स्क्वाड हमसे नहीं छीनी। ये अगर पुलिस स्क्वाड इस वक्त मेरे साथ होती तो आप तसव्वुर करें क्या यह हमला होता, अगर ये हमला होता तो क्या ये सूरत पैदा होती। मैं कहता हूं कि 3 चीजें हैं, और नवाबजादा नसरुल्लाह साहब तशरीफ फरमा है, ये इस बात की तस्दीक करेंगे कि 5 जुलाई को जो वफद मुजफ्फर हाशमी साहब लेकर मुख्तलिफ ममालिक के दौरे पर कश्मीर कमेटी के साथ गए हैं, क्या मैं उस वफद में शरीक नहीं था? उस वफद से जाने से 12 घंटे पहले मुझे क्यों रोका गया? नवाबजादा साहब ने मुझे फोन पर बतलाया कि आपके वीजे जानबूझकर नहीं लगवाए गए, जबकि मेरे वीजे लग गए थे, जबकि मेरे वीजे मेरे पासपोर्ट पे लग गए थे। मुझे उसी दिन एजेंसियों ने बता दिया था कि हुकूमत तुम्हें बाहर इसलिए नहीं जाने देना चाहती कि वो तुम्हें कत्ल कराना चाहती है। ये पहला मौका था इस बात की तफ्तीश की जाए कि मुझे मुल्क से बाहर जाने से क्यों रोका गया, क्या वजह थी? वीजे मेरे सारे के सारे लग गए थे। मैंने उसी वजह से अपनी जमात से जियास ली कि ऐसी कश्मीर कमेटी में रहने का क्या फायदा है जिस कश्मीर कमेटी के चेयरमैन के पास इतने भी इख्तियार नहीं है कि वो जो चाहे करें। अब ये कश्मीर कमेटी नहीं है, ये हुकूमत की एक लौंडी बन के रह गई है, हुकूमत जो चाहे करे, इनका कोई इख्तियार नहीं रह गया। ये 4 बातें, इनका 4 बातों का जवाब, कश्मीर कमेटी से रोककर मुझे बाहर मुल्क जाने से क्यों रोका, मेरे घर से पुलिस गार्ड क्यों हटाई गई, मेरे साथ 3 साल से चलने वाली पुलिस वैन क्यों ली गई, मुझे इस्लामाबाद में दाखिले के वक्त मेरे असले से मुझे निहत्था क्यों किया गया, ये 4 काम ना होते तो ये कातराना हमला कभी ना होता। और दूसरी बात, ठोकर नियाज बेग जितने कातिल हैं सबका ताल्लुक ठोकर नियाज बेग से है, और ठोकर नियाज बेग के वो लोग, उन्होंने हमारे 35 अफराद शहीद किए, मस्जिदों में बमों के धमाके किए, हमारे नामजद पर्चे थे। जब उनके खिलाफ ऑपरेशन हुआ तो इस ऐवान में कौन लोग हैं, वजीर आजम हाउस में कौन से लोग हैं जिन्होंने ठोकर नियाज बेग के ऑपरेशन को नाकाम बनाया और उन मुलजमों को तहफ्फुज़ दिया? अगर ठोकर नियाज बेग का ऑपरेशन कामयाब हो जाता, मुलजम गिरफ्तार हो जाते, तो ये वाकया कभी पेश ना आता। अब मैं ऐसा करता हूं जनाबे वाला, मैं ठीक ढंग से 2 बजे चला, 4:05 पर जब मैं साहिवाल से शाहपुर के रास्ते पर चला तो वहां पर अभी साहिवाल से 6 किलोमीटर पहले एक साबिक MNA जो इस वक्त PP का टिकट होल्डर था और मेरे मुकाबले में जिसने 25,000 वोट से शिकस्त खाई है, वो इस वाकुआ से 6 किलोमीटर पहले अपनी गाड़ी में झंग की तरफ जाता हुआ मुझे मिला, और उसने मुझे जैसे ही मेरी गाड़ी देखी उसने अपने मुंह पे हाथ रख दिया। ये बात मैंने उसी रात प्रेसिडेंट साहब ने, फारूक लगारी साहब ने जब मुझे शाहपुर थाने में फोन किया, उन्होंने कहा आप साजिश को जानते हैं? मैंने कहा मैं बिल्कुल जानता हूं कि नवाब अमानुल्लाह सियाल इस साजिश से 6 किलोमीटर पहले वो वहां से आ रहा था। जब हम साहिवाल पहुंचे वो गाड़ी हमारा इंतजार कर रही थी, और उस गाड़ी की और हमारे गनमैनों की आपस में थोड़ी सी तलखलामी भी हुई बातों बातों में, लेकिन उस गाड़ी का रुख तो झंग की तरफ था, हम इस्लामाबाद की तरफ आ रहे थे। हम जैसे ही शाहपुर की तरफ चले, अभी हम बमुश्किल 4-5 किलोमीटर चले थे कि पीछे से वो गाड़ी ताकब करती हुई आई, बिल्कुल नई गाड़ी थी और उसके ऊपर सेनेटर की नंबर प्लेट लगी हुई थी। 1 महीने से सेनेटर की नंबर प्लेट लगाकर जाली नंबर पर नई गाड़ी जो 0 मीटर थी वो मेरे पीछे घूमती रही। आपकी पुलिस कहां है, आपकी एजेंसियां कहां है, आपके इंतजाम कहां है? जो भी जाए वो MNA और सेनेटर की लगा ले और कोई उसे पूछने वाला नहीं। और उनके पास असला क्या था? यहां पर मुहतरम वजीर दाखला ने फरमाया राकेट लॉन्चर नहीं था। मैंने भी अपनी FIR में राकेट लॉन्चर का जिक्र नहीं किया क्योंकि मेरी गाड़ी को राकेट लॉन्चर नहीं लगा, लेकिन राकेट लॉन्चर जहां लगा है मैं वो जगह आपको दिखाता हूं, क्योंकि वजीर दाखला साहब खुद एक रिटायर्ड फौजी है और मैंने राकेट लॉन्चर चलाए भी हैं, मैंने राकेट लॉन्चर देखे भी हैं। मैं आपको दिखाता हूं राकेट लॉन्चर था या नहीं था। इसलिए राकेट लॉन्चर की बात जनाबे वाला, मैं ये पूछना चाहता हूं कि एक महीना तक एक गाड़ी राकेट लॉन्चर लेकर, और दूसरी बात तो ये भी तस्लीम करते हैं कि उनके पास रैफल ग्रेनेड थे, जो ग्रेनेड रैफल के ऊपर लगे होते हैं, रैफल ग्रेनेड लेकर राकेट लॉन्चर लेकर जाली सेनेटर की,
ही इज ऑलरेडी ऑन अ पॉइंट ऑफ ऑर्डर। यस प्लीज प्लीज मौलाना आजम तारिक साहब प्लीज वाइंड अप।
शहीद हुए, कहा
پلیز 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 آپ تشریف رکھیں آپ تشریف رکھیں پلیز 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 ٹیک یور سیٹ پلیز پلیز ٹیک یور سیٹ پلیز ٹیک یور سیٹ مولانا اعظم طارق صاحب
جناب والا چنانچہ جب بالکل ہم وہ گاڑی ہمارے تعاقب میں قریب آ گئی تو وہاں ایک لکڑی کا آدھی سا 20-25 فٹ کا پل ہے, ہم نے اس کے ساتھ گاڑی اپنی روکی اور صرف اس نیت سے ہم اسے چیک کریں. ابھی ہم اس میں جوتے بھی ہمارے نہیں پہنے ہوئے تھے, ابھی گاڑی سے ہمیں اترے ایک سیکنڈ نہیں ہوا تھا, ہم نے ان کی طرف منہ بھی نہیں کیا کہ فوراً انہوں نے لا کے لانچر ڈال دیا جو ہمارے سروں سے ہوتا ہوا قریباً ہم سے 50 فٹ کے فاصلے پہ زمین میں گرا, اور آج بھی وہاں پر 10 فٹ کا گہرا گڑا ہے جو گرنیڈ سے نہیں پڑا کرتا, وہ جب بھی پڑے گا یا توپ کے گولے سے پڑے گا یا راکٹ لانچر سے پڑے گا. ابھی 2 سیکنڈ نہیں ہوئے تھے ہمارے سارے ساتھی گاڑی سے اتر گئے, تیسرا ساتھی ابھی گاڑی سے اتر رہا تھا کہ انہوں نے فوراً اس کے اوپر گرنیڈ رائفل گرنیڈ فائر کیا, وہ اس کو لگا اور وہ گاڑی ہی کے اندر گر گیا. پھر تسلسل کے ساتھ مجھے نہیں معلوم کیا کیا چیزیں انہوں نے گاڑی پر ماری کہ پوری گاڑی جل اٹھی, اور ہمارے ایک ساتھی جو اس میں بے ہوش ہو گیا تھا وہ بھی اسی گاڑی میں جل گیا. اور پھر جو ہمارے گن مین تھے میں نے فوراً ان سے کہا بم آپ حیران ہوں گے ہمارے پاس صرف 4 گن مین تھے, ایک شہید ہو گیا باقی 3 رہ گئے, ورنہ میرے پاس 4 پرمٹ تو کلاشن کوف کے ان حضرات نے دیے ہیں, 7mm 222 اور اس کے علاوہ میرے پاس جید لسنسی اسلحہ ہے. میں اس لیے نہیں لا سکتا تھا کہ یہاں پر ان کے جلاد کھڑے ہوئے ہیں, وہ مجھے یہاں داخل نہیں ہونے دیتے اور میں یہاں اسلام آباد میں اسلحہ لے کر نہیں آ سکتا. یہ خود بخود ہمیں نہتھا کر دیا گیا ہے. چنانچہ گاڑی جل گئی اور پھر وہاں سے ہم پوزیشنیں لے کر کافی دیر تک ان کا مقابلہ کرتے رہے, یہاں تک کہ اللہ کا فضل ہے کہ ہمارے ساتھیوں نے اتنا مقابلہ کیا ہم نے مل کر کہ وہ لوگ زخمی ہوئے اور وہ لوگ وہاں سے گاڑی بھی چھوڑ گئے, برکے چھوڑ گئے, برکے پہن کے جوتے چھوڑ گئے, اپنی ٹوپیاں چھوڑ گئے اور ایک اور گاڑی پکڑی, پھر ایک اور گاڑی پکڑی. اس طرح وہ لوگ وہاں چلے گئے, وہاں چلے گئے جہاں کے کچھ لوگ یہاں بیٹھے ہوئے ہیں جن کی سرپرستی میں وہ علاقے ایک ٹریننگ سینٹر بنے ہوئے ہیں, جہاں کی پولیس سے آپ پوچھیں کہ موزا لو کیا ہے وہ آپ کو بتلائے گی کہ موزا لو دریائے جہلم کے کنارے پر ہے جہاں لوگوں کو ٹریننگ دی جاتی ہے, جہاں پر ان کو ہتھیار چلانا سکھایا جاتا ہے تاکہ وہ علماء کرام کو قتل کریں. چنانچہ رات رات پولیس ان کے پیچھے چلی گئی, پھر پولیس واپس آئی, صبح کو وہ کشتی کے ذریعے سے دریا پار کر گئے. جناب والا میں آج اس عنوان پر یہاں صرف 2-4 باتوں کی وضاحت چاہتا ہوں. وہ کون لوگ تھے؟ قاتل تو ہم نے پہچان لیے اور ہم نے ایف آئی آر میں قاتل نامزد بھی کیے ہیں, قاتلوں کے نام ٹریس کر کے حکومت کو پہنچا دیے گئے ہیں. یہ وہ قاتل ہیں جنہوں نے نام نہاد ایک تنظیم بنائی اور اس تنظیم کے خود بانی بھی ہیں, ایک سلارے آلہ ہے, ایک نیب سلارے آلہ ہے. گویا کہ جس طرح میں اپنی تنظیم کا نیب ہوں اور میری تنظیم کے قائد ہے, جس تنظیم کے بانی, جس تنظیم کے قائد اور نیب قائد سارے خود راکٹ لانچر لے کر کسی آدمی کو, کسی دوسری پارٹی کے لیڈر کو قتل کرنے چلے جائیں, آپ نے اس تنظیم کا کیا ایکشن لیا ہے؟ اور آپ نہ صرف ایکشن لیا, مجھے یہ بتلایا جائے ان کو گاڑیاں پرووائڈ کرنے والے کون ہیں. اور پھر جناب والا شور کوٹ سے ان کا ایک ساتھی تھا, 22 کو مجھ پہ حملہ ہوا ہے, 20 کو میں نے شور کوٹ میں تقریر کرنا تھی. شور کوٹ میں ایک سابقہ ایم این اے اور پچھلی مرتبہ ایم این اے کا پوتا جو پچھلی مرتبہ پی پی کے ایم پی اے کا ٹکٹ ہولڈر تھا منظر عباس, اس شخص نے میرا پیچھا کیا, پولیس نے اس کو پکڑا اور آج اس نے انکشاف کیا ہے. اس نے کہا 1 کروڑ روپیہ ایران نے ہمیں ایڈوانس دیا تھا اعظم طارق کو قتل کرنے کے لیے, ایران کی طرف سے 1 کروڑ روپیہ ایڈوانس ملا ہے بقایا کی وصولی کے لیے. اس نے اپنے وہ پاسپورٹوں کے اوپر ویزے لگوا رہا تھا کہ وہاں پر پکڑا گیا. میں یہ بات عرض کرنا چاہتا ہوں کہ غیر ممالک ایران پاکستان میں علماء کے قتل عام میں, سپاہ صحابہ کے قتل عام میں اتنی دلچسپی رکھتا ہے کہ کسی ایوان میں یہاں پر جیس صاحب بیٹھے ہیں اور یہاں پر دوسرے دال بیٹھے ہیں. مولانا اسحار القاسمی نے کھڑے ہو کر کہا تھا کہ مجھے ایرانی گورنمنٹ قتل کرانا چاہتی ہے, ایران کے تخریب کار پاکستان میں گھس آئے ہیں, میرا تحفظ کیا جائے. ابھی وہ اجلاس ختم نہیں ہوا, دوبارہ شروع نہیں ہوا تھا کہ مولانا اسحار قاسمی شہید ہو گئے. हम बात हुकूमत इस एंगल से क्यों नहीं देखती, हर मुल्क में जाने के लिए वीजे की जरूरत है, लेकिन ईरान से लोग आते हैं जाते हैं आते हैं जाते हैं और तबाही हो गई है। वहां के तकरीबकार यहां घुसे हुए हैं, यहां के तकरीबकारों को वहां ट्रेनिंग दी जा रही है। क्या हमारी हुकूमत इतनी बेबस है, इतनी मजबूर है कि ये उसके सामने एहतजाज भी नहीं कर सकती और उन्हें कह भी नहीं सकती कि हमारे मुल्क में मुदाखलत क्यों करते हैं और आप उलमाए किराम के कत्ले आम से अपने हाथ के अपने हाथों को रंगीन क्यों करते हैं। जनाबे वाला इस वक्त तक सूरत हाल ये है, तमाम मुलजमों के नाम ट्रेस हो चुके हैं लेकिन मुलजमों के पीछे इतनी भारी भारी कम शख्सियात और इतने बड़े बड़े सियासतदान, इतने बड़े बड़े मनसबों पर फायज लोग हैं जिन्होंने मुलजमों को पनाह दे रखी है, जो मुलजमों के खिलाफ कार्रवाई नहीं होने दे रहे और जिन लोगों को मैंने इमा के अंदर दो आदमी मैंने इमा में नामजद किए हैं वो दम दनाते फिरते हैं, उन्हें कोई गिरफ्तार करने के लिए तैयार नहीं। मैंने उसी रात प्रेसिडेंट साहब को कहा कि मैंने अपने मद्दे मुकाबल अमानुल्लाह सियाल को मैं अब भी कसम खा के कहता हूं अपनी आंखों से देखा है, उसे कोई गिरफ्तार करने के लिए तैयार नहीं। जिनको मैं जाए बकुआ पर देखता हूं उन्हें कोई गिरफ्तार नहीं करता, जिन्हें मैं नामजद करता हूं उन्हें कोई गिरफ्तार नहीं करता, जो मुझ पर हमलावर हो रहे हैं उन्हें कोई गिरफ्तार नहीं करता। तो आप चाहते क्या, आप यही चाहते हैं? अगर आप हमें कत्ल कराना चाहते हैं तो आप अपने हाथ से कत्ल कर दीजिए, दुश्मन से कत्ल कराने की क्या जरूरत है। लेकिन मैं एक बात आपके तवज्जो से कहना चाहता हूं, हमें जो निहत्था करके हाथ पांव बांध के मरवाया जा रहा है, खुदा रहा आप इस पॉलिसी पर नजरसानी कीजिए। इस तरह मत हमारे साथ करें कि आप हमारे हाथ बांधे, आप हमारे पांव बांधे और दुश्मन के सामने फेंक दे। अगर आज हमारे हाथ पांव खुले होते मैं देखता कौन था हमारे मुकाबले में आता। हम निहत्थे जरूर सही लेकिन हम इतनी जुड़त रखते हैं कि हम दुश्मन को अपने मुकाबले में फड़कने भी नहीं देते। इसलिए मैं आपकी वसादत से ये मैं बात कहना चाहता हूं, चाहे कोई नाराज हो नाराज हो, आइंदा हफ्ते आ रहा हूं, मैं अपना पूरा जायज असला लेकर आऊंगा, चाहे हम मुझे कहीं दाखिल दें, मैं कोई बात नहीं मानता, मैं तो गबंदी तस्लीम करता हूं।
बहुत बहुत मेहरबानी, शुक्रिया जी, थैंक यू वेरी मच। मोहम्मद जफरुल्ला खान साहब, मौलाना आजम तारिक साहब, प्लीज प्लीज
जनाबे वाला,
मौलाना आजम तारिक साहब को मैं दे सकता हूं
जनाबे वाला, एवरीबॉडी, मैं सिर्फ आपकी वसादत से,
हैदरी साहब तशरीफ रखे, मौलाना
हाउस बैठा हुआ है आपके वसा,
प्लीज नो नो पॉइंट ऑफ ऑर्डर।
एक एमएनए ने, मैं उनका नाम बताता हूं, वो यहां इस्लामाबाद में, उन्होंने आपको लिख कर दिया कि मुझे इजलास से रुख्सत दे दो, इसलिए कि मैं अगर इस्लामाबाद में आता हूं तो मेरी दुश्मनी है चौधरी इलियास जट साहब, वो इस्लामाबाद में आपके इजलास में नहीं है। उन्होंने सिर्फ आपको इसलिए लिख कर दिया कि इसका मतलब है कि हम इस्लामाबाद में आए और हम मारे जाए। हमें आपके मुलाजमीन पर एतमाद इसलिए नहीं है कि कोई किसी के साथ दुख के वक्त नहीं चलता ना कोई किसी का, इसलिए ये बात कतई तौर पर आपको नजरसानी करनी चाहिए और आपको नजरसानी हाउस से पूछ लें। ये हमारी जान का मसला है, हम अपने आप को गैरों के रहमो करम पे नहीं छोड़ सकते। ये सारी चीजें अल्लाह के इख्तियार में है लेकिन हम इस तरह नहीं, जहां तक है फिर ज्यादा देर नहीं पाए, मैं अभी निकलूंगा, मैं अपना हथियार अपने हाथ में लूंगा, मुझसे जो लेने आएगा फिर वो जाने और मैं जाने, ये ऐसी बात नहीं चलेगी। यहाँ हम खुदकुशी करने के लिए तैयार नहीं है बिल्कुल, ये तैयार नहीं कर सकते।
प्लीज
मौलाना आजम तारिक साहब,
बिस्मिल्लाहिर्रहमानिर्रहीम,
ये स्पीचेस
जनाबे स्पीकर साहब हमारे इस मौजूद ऐवान में 14 नवंबर को जो कुछ हुआ, चाहे वो ऐवान के अंदर हो या ऐवान के बाहर हो, वो पार्लिमानी तारीख में एक स्याह बाब की हैसियत बन रखता है और उससे हमारी पूरी कौम के सर शर्म और नदामत से इस अंदाज में झुक गए हैं कि हम अपना सर इज्जत और एहतराम के साथ उठाकर चलने के काबिल नहीं रहे हैं। ये हमारी अपनी अपनी सोच है कि हम किस अंदाज में अपने मुखालफीन के साथ इंतकामी कार्रवाइयां या हुक्मरानों के सामने अपना एहतजाज नोट करवाने का उसलूब और तरीका इख्तियार करते हैं। जनाबे वाला, सबसे पहले ये बात बड़े दुख से कहना पड़ती है, आज हमें इस बात का एहसास नहीं है कि जिस हाल के अंदर हम बैठे हुए हैं, इस हाल इस ऐवान की क्या अहमियत है। आप जानते हैं इस ऐवान की अहमियत यह है, कराची से लेकर کاغان کی چوٹیوں تک جس قدر بھی پاکستان کے نقشے پر عوام موجود ہے اس سب کے نمائندے عوام ہی کے ذریعے سے منتخب ہو کر یہاں آتے ہیں. یہ پورا پاکستان ہے, یہ پورے ملک کا نمائندہ ایوان ہے. اسی ایوان سے جو قانون جو آئین ترتیب پاتا ہے اسی قانون سے عدالتوں کو احترام حاصل ہے, اسی قانون کے ذریعے سے انتظامیہ کے پاس قوت نافذ ہے, وہی قانون پورے ملک میں اختیارات کو بھی تقسیم کرتا ہے, وہی یہاں پر ترتیب پانے والا اور یہاں پر وجود میں آنے والا قانون پورے ملک کو لاگو ہوتا ہے. پورے ملک میں کوئی ایسی فورس اور کوئی ایسا شعبہ نہیں ہے جو اس ایوان میں مرتب ہونے والے قانون سے بالا تر ہو. لیکن کس قدر افسوس کی بات ہے کہ آج ایک تھانے کے ایس ایچ او کی ویلیو اور حیثیت ہے اور ایک علاقے کے مجسٹریٹ کی حیثیت اور ویلیو ہے. یہاں پر جو قانون مرتب ہوتا ہے اس قانون کے ذریعے سے عدالتوں کی ایک حیثیت ہے, ان کا ایک احترام ہے, اسی قانون کی وجہ سے فوج اور اس کے جرنیلوں کا ایک احترام ہے. لیکن بدقسمتی سے اگر احترام نہیں ہے تو اسی قانون کو ترتیب دینے والوں کا نہیں ہے, بلکہ میں تو یہ کہتا ہوں کہ اس قوم ہماری اس وقت مثال یہ ہو چکی ہے جیسے کسی باپ کی اولاد کا تو احترام کیا جائے, کسی باپ کی لائق اولاد کو تو سلام کیا جائے, کسی باپ کی لائق اولاد کی تعریف تو کی جائے, لیکن اس باپ کی عزت اور احترام کرنے کے لیے کوئی آدمی تیار نہ ہو. یہ ایوان, اس ایوان کے ممبران پورے شعبہ زندگی سے تعلق رکھنے والے جتنے ہمارے ملک کے شعبے ہیں ان کے لیے ایک باپ کی حیثیت رکھتے ہیں, ایک والد کی حیثیت اور ایک بڑے بھائی کی حیثیت رکھتے ہیں. لیکن ان کی اپنی تو عزت ہے, ان کا اپنا تو احترام ہے, لیکن یہاں جو ان کے بڑے بھائی اور والد کی حیثیت رکھتے ہیں ان کا کوئی احترام نہیں, ان کا کوئی مقام اور کوئی ویلیو نہیں ہے. یہ بات حکومت کی طرف سے جو کچھ ہوا, سب سے پہلے بات ہم لوگوں نے پچھلے دور میں بھی اپوزیشن دیکھی اور آج بھی ہم اپوزیشن دیکھ رہے ہیں, مستقبل میں بھی ہمیں وزارت عظمیٰ کے کوئی سہانے خواب نہ ہم دیکھ رہے ہیں نہ ہمیں کوئی توقع اور امید ہے. لیکن یہ بات ضرور کہیں گے جو حقیقت ہے اس سے بہرحال آگاہ ہونا چاہیے. ہم نے اس ایوان میں بیٹھ کر 14 نومبر کو جہاں یہاں غیر ملکی نمائندے بیٹھے ہوئے تھے اور یہاں فوج کے بڑے بڑے جرنیل تھے, اس دن کس چیز کا ہم نے مظاہرہ کیا؟ کیا احتجاج کا یہی طریقہ کار ہوتا ہے؟ ایسا احتجاج ہم سڑکوں میں نہیں کرتے, ایسا احتجاج ہم روڈوں پہ نہیں کرتے. یہ انداز آج اگر آپ ٹیلی ویژن پر وہ ساری کی ساری فلم لگا کر یہاں دکھائیں, یہاں اس طرح ایک دوسرے کو پاؤں کی ٹھوکریں, ایک دوسرے کو دھکے, ایک دوسرے کو گھسنے, ایک دوسرے کو مکے, یہ کوئی ایوان تھا؟ یہ تو باکسنگ کا میدان تھا, یہ کوئی ایوان تھا؟ یہ تو فٹ بال کا گراؤنڈ تھا. یہ ایوان جس کو یہ ہمارے ملک میں نہیں پوری دنیا میں ایک شرافت اور عزت کا مقام حاصل ہے, ہم نے اسے فٹ بال کا گراؤنڈ بنایا, ہم نے اسے بچوں کا کھیل بنایا اور ہم نے اس کے ساتھ وہ مذاق کیا. اب اگر اس مذاق کے نتیجے میں اس ملک میں اسمبلی کی بساط پلٹتی ہے اور یہ نظام تباہ و برباد ہوتا ہے, اب اگر جمہوریت اپنے انجام کو پہنچ جاتی ہے تو اس میں کسی کا کوئی قصور نہیں ہوگا, اس میں ہم سب کا قصور ہوگا. ہم ہی اس کے ذمہ دار ہوں گے, ہم ہی اس کے قصوروار ہوں گے کہ ہم اس قابل نہیں تھے کہ یہ ایوان چل سکتا اور ہم نے عملی طور پر ثابت کر دیا ہم ناقابل ہو چکے ہیں. آپ وہاں سے اٹھیے, ہمیں باہر نکال دیجئے اور پوری دنیا کے لوگ یہ کہتے کہ جو کچھ ہوا ہے ٹھیک ہوا ہے. ہر ملک کا سفیر بیٹھا ہوا تھا, وہ اپنی قوم کو بتلاتا, اپنے ملک کو بتلاتا کہ اب پاکستان کے نمائندے اس قابل نہیں تھے کہ پاکستان کی سرزمین پر جمہوریت کو ایک قدم بھی چلایا جا سکے. جناب والا وہ جو کچھ ہوا یہاں پر جو کچھ کیا گیا ہے یہ کبھی بھی کسی صورت میں بھی اپوزیشن میں بیٹھ کر بھی ہم اس کی تعریف نہیں کر سکتے, ہم اس کی تحسین نہیں کر سکتے, ہم اسے قدر کی نگاہ سے نہیں دے سکتے. لیکن جناب والا سوال یہ ہے کہ وہ شواہد وہ شواہد، وہ وجوہات، وہ اسباب کیا تھے کہ ممبر اسمبلی کو اسمبلی کے اندر اس حد تک اپنے احتجاج کرنے پہ مجبور کر دیا گیا، ایک قومی اسمبلی کے ممبر کو اسمبلی میں آ کر اس حد تک مجبور کر دیا گیا کہ وہ اپنی عظمت کے باوجود، اپنے وقار کے باوجود، اپنے احترام کے باوجود، اس ایوان کی حیثیت کا علم ہونے کے باوجود وہ اس نوبت تک پہنچا، وہ اس احتجاج تک پہنچا کہ اسے یہاں نعرے بازی کرنا پڑی۔ بات یہ ہے کہ بدقسمتی سے جو لوگ عوام سے نکل کر حکومت کے اقتدار کے راج محلوں میں چلے جاتے ہیں، ان کی آنکھیں ایسی بند ہو جاتی ہیں، ان کے کانوں میں ایسے ڈاٹ پڑ جاتے ہیں، ان کی سوچ سمجھ کے زاویے اتنے مفلوج ہو جاتے ہیں، پھر مظلوم کی آواز انہیں ان تک پہنچتی نہیں ہے، کسی ظلم ہوتا ہوا انہیں نظر نہیں آتا، حق و صداقت کی بات انہیں سمجھ میں نہیں آتی۔ جب یہاں تک ہوتی ہے تو مایوسی ہوتی ہے، پھر مایوس آدمی اپنی آواز کو پہنچانے کے لیے اگر ایک حکومت، ایک حکمران معمولی سے احتجاج پہ کام دھرے، تھوڑی سی بات پر توجہ دے، معمولی سے مسئلے کو حل کرنے کے لیے عملی طور پہ آگے قدم بڑھائے تو وہ مسئلہ وہیں پہ ختم ہو سکتا ہے۔ یہ کوئی بات نہیں، ایک چھوٹا سا بچہ ہے، آج اگر وہ آپ سے چھوٹی سی سفارش کرتا ہے، آپ اس کا مطالبہ پورا کر دیتے ہیں، اس کا احتجاج ختم ہے۔ لیکن اگر آج آپ اس کی بات نہیں مانتے، وہ کل اس کے ساتھ رونا بھی شروع کر دے گا، آپ اس کے رونے پہ بھی توجہ نہیں دیں گے، وہ اگلے دن، آگے والے دن کوئی نہ کوئی برتن توڑ کر اپنا احتجاج نوٹ کرائے گا، آپ نے برتن توڑنے پر بھی اس کا احتجاج نہیں سنا، وہ آگے چل کر ماں کی بےزتی کرنے پر بھی تیار ہو جائے گا، ماں کی بےزتی پر بھی اس کا احتجاج نہیں سنا گیا، وہ آگے چل کر باپ کی داڑھی بھی پکڑ سکتا ہے۔ وہی بچہ اگر کل چھوٹے سے احتجاج پر اس پر توجہ دے دی جاتی، آج وہ باپ کی داڑھی کبھی نہ پکڑتا۔ اگر اپوزیشن خالف جماعتوں کے چھوٹے مسائل پر پہلے سے توجہ دے دی جاتی تو آج آپ کی داڑیاں نہ روٹی جاتی، آج اس ایوان میں یہ انداز کبھی اختیار نہ کیا جاتا۔ اور دوسری بات جناب والا، یہ راستہ دکھایا کس نے؟ آپ ہی کا دکھایا ہوا راستہ ہے، لیکن بدقسمتی یہ ہے ہم ایک دوسرے کے غلط دکھائے ہوئے راستوں پر چلنے کے لیے بڑی تیزی سے دوڑتے ہیں۔ مجھے یاد ہے پچھلے دور میں جب ہم یہاں تھے تو یہی اپوزیشن کے لوگ، حکومت کے لوگ ان کرسیوں پر تھے، یہاں پر خورشید شاہ صاحب کھڑے ہوا کرتے تھے، وہ کہتے تھے اگر ہم نے غلطیاں کی ہیں بابا تم ہمارے ساتھ وہ کیوں سلوک کرتے ہو، ہم نے مانا ہم نے غلطیاں کی ہیں، وہ ان سے کہتے تھے ہماری غلطیاں آپ نے کیوں اپنا لی ہیں۔ اور آج میں ان سے کہتا ہوں کہ کل والی جو غلطیاں ان حضرات کی تھی وہ آپ نے کیوں اپنا لی؟ ہم ایک دوسرے کی غلط باتوں کو اپنانے کے لیے بڑی تیزی کے ساتھ چلتے ہیں، لیکن ایک دوسرے کی صحیح بات کو اپنانے کے لیے تیار نہیں۔ جناب والا، اس ایوان میں جو کچھ کیا گیا اور جو کچھ اس ایوان میں ہمارے سامنے آیا، وہ تو پھر بظاہر سب کچھ ہونے کے باوجود وہ ممبران اسمبلی کا ایک باہم اختلاف تھا، ایم این اے تھے، قوم کے منتخب نمائندے تھے۔ چلو میں مان لیتا ہوں، یہ بھی بدقسمتی ہے کہ اس کرسی کی سے سپیکر اور اسی طرح ہمارے ملک کے وزیر اعظم، ہمارے صدر صاحب دوسرے جب بیان دیتے ہیں تو بجائے یہ کہنے کے کہ بڑی شرم کی بات ہے، بڑی ندامت کی بات ہے، تو کہتے ہیں یہ جمہوریت کا حصہ ہے، یعنی لڑنا جمہوریت کا حصہ ہے، یہ پارلیمنٹ کی روایات ہیں۔ کون سی پارلیمنٹ کی روایات لڑنا ہے؟ کون سی پارلیمنٹ کی روایات عورتوں کی جو ہے بے حرمتی کرنا ہے؟ کس پارلیمنٹ کی روایات؟ ہم ان روایات کو اپنانا چاہتے ہیں؟ ہمیں شرم و ندامت والی باتوں کی مذمت کرنا چاہیے، ہم کہیے کہ ہم ایسی روایات کو نہیں باقی رکھنا چاہتے، ہمیں آپس میں یہ احساس ایک دوسرے کو دلانا چاہیے کہ یہ قطعی طور پر یہ روایات ہماری نہیں ہے، اگر غلط روایات ہیں ہم اسے باندھنے کے لیے تیار نہیں ہیں، ہم اپنے ایپوں پر پردہ ڈالنے کے لیے یہ کہیں یہ جمہوری روایات ہیں، یہ ایوان کی روایات ہیں، یہ ملکی روایات ہیں، ہم بجائے اس کے یہ کیوں نہ کہیں کہ یہ غلط چیز تھی، اس آئندہ اس کا اعادہ نہیں ہونا چاہیے، آئندہ ہم ایک مہذب طریقے سے، ایک اعلیٰ طریقے سے اپنی بات کو پیش کرنے کا انداز ہمیں اپنانا چاہیے۔ تو جناب والا، جو کچھ یہاں ہوا میں اس کی مذمت بھی کرتا ہوں، لیکن میں اس کے ساتھ ساتھ یہ بھی کہتا ہوں اس کے پیچھے وہ کون سے عوامل کار فرما تھے؟ کیا حکومت کو نہیں پتا تھا کہ کل 14 تاریخ کو صدر مملکت نے یہاں خطاب کرنا ہے؟ کیا حکومت کو نہیں پتا تھا کہ یہاں سفرا بیٹھے ہوں گے؟ کیا حکومت نہیں جانتی تھی کہ یہاں فورسز کے افسران بیٹھے ہوں گے؟ کیا حکومت کو نہیں پتا تھا کہ کل ہم نے اپوزیشن کے سامنے بیٹھنا ہے؟ کل ہم نے اپوزیشن کے سامنے ایک دوسرے کے سامنے ہم کلام ہونا ہے؟ جب ہر چیز کا پتا تھا تو پہلے سے اختلافات کی جلتی ہوئی آگ پر پٹرول ڈالنے کے لیے کسی بھی ممبر اسمبلی کے محترم قابل احترام بزرگ والد کو گرفتار کر کے ان کی جلتی ہوئی آگ پر پٹرول ڈالنے کا کیا جواز تھا؟ دوسرے لفظوں میں حکومت خود جاتی تھی کہ جو اختلافات کی آگ چل رہی ہے وہ اور بھڑک اٹھے، غم و غصہ اور آ جائے۔ میں آپ سے عرض کرتا ہوں، اگر آپ کے والد محترم باحیات ہیں، ابھی آپ کے ٹیلی فون آ جائے کہ جناب آپ کے والد محترم کی بے حرمتی کر دی گئی ہے، انہیں گرفتار کر لیا گیا ہے، ان کے ساتھ زیادتی ہوئی ہے، مجھے یقین ہے آپ کرسی چھوڑ کر بھاگ جائیں گے۔ آپ یہاں سے اٹھیں گے، سب سے پہلے آپ وہاں کی خبر لیں گے اور پھر آپ کہیں گے ہوا کیسے، کس نے کیا، جلد کس کو ہوئی۔ اگر آپ کے اور آپ کے والد کا احترام ہے، آپ کے اور آپ کے متعلقین کا احترام ہے، تو میاں شریف بھی کسی کے والد تھے، وہ بھی کسی کوئی احترام کے قابل تھے۔ اگر وہ اتنے گھرورے مجرم تھے، اگر اتنی ناقابل معافی کوئی شخصیت تھے، تو سوال یہ کہ 3 دن کے بعد بغیر ضمانت طلب کرنے کے، بغیر درخواست دیے، بغیر اپلیکیشن دیے، ان کو آپ نے ہاتھ جوڑ کر رہا کیوں کر دیا ہے؟ یہ جو 3-4 دن کا ڈرامہ تھا، آپ ثابت کریں گے کس نے ضمانت کے لیے آپ کو اپیل کیا؟ کسی نے ضمانت کے لیے آپ کو اپیل نہیں کیا۔ اگر اتنا معمولی کیس تھا کہ 3 دن کے بعد ضمانت ہو جانا تھی، اتنا معمولی کیس تھا کہ 3 دن کے بعد انہوں نے گھر چلے جانا تھا، تو یہ 3 دن کے لیے ان کو گرفتار کرنے کا کیا یہی موقع تھا؟ جب صدر مملکت نے قوم سے خطاب کرنا تھا، یہ کون لوگ ہیں جو آپ کی صفوں میں گھسے ہوئے آپ سے وہ فیصلے کروا رہے ہیں، آپ کے ذہنوں میں وہ بات ڈال رہے ہیں؟ آج ممبران اسمبلی، ممبران سینٹ پر فراڈ کے مقدمے قائم کیے جا رہے ہیں، یہ کون لوگوں کو کس نے جرت دی کہ وہ ہماری جنگ میں مداخلت کریں؟ باہر والوں کو کیسے جرت ہوئی کہ وہ آئے اور آ کر ایم این او کو مارنا شروع کر دیں؟ یہ سوال ہے ہمارا کہ آج بھی، جبکہ کوئی پریزیڈنٹ صاحب کا خطاب نہیں ہے، آج میرا سیکرٹری تو اسمبلی میں نہیں آ سکتا، ہمارے ساتھ کوئی مہمان ہے وہ تو اسمبلی میں نہیں آ سکتا۔ اس روز تو ممبران قومی اور صوبائی اسمبلی کے علاوہ، ممبران قومی اسمبلی کے علاوہ کوئی ایم پی اے بھی نہیں آ سکتا تھا، سینیٹر کے لیے بڑی مشکلات تھی۔ لیکن وہ 250 آدمی جو ان گیلریوں پہ بیٹھا ہوا تھا، وہ کس نے بھیجا؟ وہ کیسے آیا؟ اس کو لانے والا کون ہے؟ وہ کیسے آ پہنچا؟ کیا اس کی حیثیت ممبران اسمبلی سے بھی زیادہ تھی؟ کیا وہ سینیٹر سے بھی زیادہ ویلیو رکھتے ہیں؟ کیا وہ غیر ملکی سفیروں سے بھی زیادہ ویلیو رکھتے ہیں؟ کیا وہ فورسز کے جنرلوں سے بھی زیادہ ویلیو رکھتے ہیں؟ کیا ان کی حیثیت وزرائے اعلی سے بھی زیادہ تھی؟ وہ گورنروں سے بھی زیادہ حیثیت رکھتے تھے جو یہاں لائے گئے؟ اور پھر ہم نے اپنی آنکھوں سے دیکھا، اختلاف اپنی جگہ پر ہے، یہاں سے جب ہم فارغ ہوئے تو وہ جناب وہاں سے چھلانگیں مارنے کے لیے تیار تھے، وہ نیچے آ کر گالیاں دے رہے تھے، جوتے دکھا رہے تھے۔ اگر آپ نے ممبران اسمبلی کو یہاں بلوا کر انہیں جوتے دکھوانا ہے، انہیں تھریٹ کرنا ہے، انہیں انڈر پریشر کرنا ہے، اور اس ایوان میں بھی آپ ہمارا تحفظ نہیں کر سکتے، آپ چھوڑ دیجئے کرسی، ہم اپنا تحفظ بھی جانتے ہیں اور اپنی عزت کرانا بھی جانتے ہیں۔ سوال یہ ہے کہ جو کچھ پارلیمنٹ کے نیچے والی منزل میں ہوا، اگر ملک کے کسی حصے میں ہوتا تو اب تک کیا ہوتا؟ اگر کسی عام آدمی کے ساتھ ہوتا، جو حال راؤ کیسر سے ہوا ہے، یہی حال اگر عام ایک آدمی سے ہو جائے، تو کیا اس کو مارنے والا آج لاکب میں بند نہ ہوتا؟ کیا کوئی کاروائی نہ ہوئی ہوتی؟ کیا آج وہ چلان ہو کر جیل میں نہ چلا گیا ہوتا؟ کیا آج اس کے خلاف مقدمے کی سماعت نہ ہو رہی ہوتی؟ اگر ہم اسمبلی سے باہر ہوتے یہ سب کچھ ہوتا، لیکن یہ سب کچھ اسمبلی کے اندر ہوا تو کچھ بھی کیوں نہیں ہوا؟ وجہ کیا ہے؟ مجھے بتلائے، حکومت بھی بتلائے، کیا کوئی ایف آئی آر کٹی ہے؟ کیا کسی آدمی کو اریسٹ کر کے ہوائیات میں بند کر دیا گیا ہے؟ کیا کوئی آدمی جیل میں چلا گیا ہے؟ اس کا مطلب تو یہ ہوا کہ اس ایوان میں آدمی اتنا بھی محفوظ نہیں ہے جتنا آدمی عام چوک و چراہ گلیوں میں محفوظ ہے۔ اس ایوان میں وہ بھی قانون نہیں ہے جو چوک و چراہوں میں ہے۔ جناب والا، اگر کوئی قانون نہیں ہے، آپ بے اختیار ہیں،
تو پہلے تو ہمیں کہا جاتا تھا کہ آپ اسلحہ لے کر نہ آئیں. میں تو کہتا ہوں خدا نہ خواستہ, یہ تو میری خوش قسمتی ہے کہ میں نیچے نہیں گیا, مجھے علم نہیں تھا. اگر میں چلے جاتا تو مصدقہ اطلاعات کے مطابق ہمارے مخالفین بھی آپ کے جیالوں کا روپ دھار کر یہاں آئے ہوئے تھے. اگر خدا نہ خواستہ وہ کچھ کرتے تو یہاں گولی چل جاتی. میں تو کبھی بھی, میں تو جانتا ہوں کہ اپنی تحفظ ہمیں خود کرنا ہے, اپنی جان کی حفاظت ہمیں خود کرنا ہے. اللہ تعالیٰ نے آپ حضرات کے سپرد جو ہمیں کیا ہے یہ ہماری بدعمالیوں بدقسمتیوں کا نتیجہ ہے, لیکن ہم بہرحال اپنا تحفظ ضرور کر سکتے ہیں. اگر میرے ساتھ ایسا ہوتا تو لوگ دیکھتے کہ یہاں لاشیں تڑپتی, میں گولی کے ساتھ ان کا مقابلہ کرتا. میں کبھی بھی خالی ہاتھ اسی لیے نہیں آتا کہ مجھے پتا کہ یہاں کچھ بھی ہو سکتا ہے. اس لیے کیا باقی ممبران اسمبلی بھی ایسا کریں؟ میں تو سب سے یہ کہوں گا کہ اگر سپیکر صاحب کی طرف سے کچھ نہیں ہوتا, اگر وزارت داخلہ کا قانون اس دائرے میں نہیں چلتا, تو پھر آپ ہمیں لائسنس پرووائڈ کیجئے کہ جب ہم حال میں داخل ہوں تو ہمارے ہاتھ میں کلاشن کوفے دے دیے دیے کریں, جب ہم باہر جا کریں تو آپ لے لیے کریں, پھر ہم جانے وزارت داخلہ جانے. جناب والا یہ کوئی معمولی کیس نہیں, غیر ایم ایل اے بلائے ہوئے لوگ, اور کیا وہ اچانک آ گئے؟ وہ زبردستی آ گئے؟ اگر وہ لوگ زبردستی آ گئے تو ہمارے لوگ زبردستی کیوں نہ آ سکے؟ وہ کس مقصد کے لیے بلائے گئے تھے؟ 250 افراد جو بلا کر یہاں جمع کیے گئے بغیر مقصد کے سمجھ نہیں آتے. آپ اس بات کی تحقیق کیجئے کہ کون ہے وہ لوگ جنہوں نے سپیکر ڈپٹی سپیکر کو اعتماد میں لیے بغیر 250 افراد کو گیلریوں میں بٹھایا. جب ایک آدمی پر آپ اتنی نوازشات کرتے ہیں, اسے گلی سے اٹھا کر اس کے گھر سے لا کر اسمبلی میں بٹھاتے ہیں, اس کا ایک مقصد تو ہوگا نا. مقصد تالی بجانا تو نہیں ہے, مقصد تعریف کرنا تو نہیں ہے, لازماً اس کا مقصد ہوگا کہ آپ نے ہمارے اشارہ ابرو کو دیکھ لیں. اور یہ بالکل یہ بات صحیح ہے, اگر خدا نہ خواستہ کوئی اور بات ہوتی وہ اوپر سے چھلانگے لگاتے, یہاں ساری دنیا دیکھتی, یہاں ایم این او کی کسی حال میں پٹائی ہوتی. اگر کسی حال میں یہ سب کچھ ہوتا تو اسی منٹ اسی لمحے اس جمہوریت کا خانہ خراب ہو گیا ہوتا اور یہ بسات الٹ گئی ہوتی. جناب والا وہ لوگ آئے ہیں, کوئی ایف آئی آر نہیں ان کے خلاف, کوئی قانون حرکت میں نہیں, ہر طرف خاموش. پھر ان کی جرت دیکھیے, وہ بازاری عورتیں جا کر باہر کہتی ہیں
کہ ہمیں تو موقع نہیں ملا, ہمیں تو موقع نہیں ملا, ورنہ ہم اس سے بھی زیادہ کرتی. وہ اپنے جرم کا اقرار کر رہے ہیں اور آپ ان کو پکڑنے کے لیے تیار نہیں ہیں. وہ اپنے جرم پر فخر کر رہے ہیں, اپنے جرم پر وہ. اور میں کہتا ہوں آپ کے پاس اتنا بہترین موقع تھا, جو کچھ اسمبلی میں ہو گیا تھا, احتجاج تھا, سب کچھ تھا, لیکن گیند آپ کے کورٹ میں تھی, زیادتی آپ کے ساتھ, آپ اسے کہہ سکتے تھے. لیکن اس کے بعد جو کچھ ہوا اس نے پلہ پلٹ دیا, اس نے اب وہ پہلی بات ختم ہو گئی احتجاج والی. اب تو ایک ہی بات ہے کہ ممبران اسمبلی کے ساتھ غیر منتخب لوگوں نے کیا کیا. جناب والا یہ وہ ایوان ہے جس سے ہمیں توقعات ہیں, پوری قوم کو توقعات ہیں. کراچی میں اگر کوئی مظلوم مرتا ہے تو وہ کہتا ہے اس ایوان سے میرے تحفظ کی آواز اٹھے گی. باجوڑ میں اگر کسی کے ساتھ زیادتی ہوتی ہے وہ یہ سمجھتا ہے اس ایوان سے ہمارے ساتھ انصاف ہوگا. لیکن اگر ایوان میں کچھ تو خوں ہو تو بڑا خوں. مصرا کسی نے کہا چوک کفر از کعب برخیزت کجا مانت مسلمانی. اگر کعبے سے کفر اٹھنا شروع ہو جائے, کعبے سے کفر پھیلنا شروع ہو جائے تو مسلمانی کہاں جائے. اگر اسی ایوان سے اسی مرکزیت سے لا قانونیت کا دور دورہ ہو جائے, لا قانونیت شروع ہو جائے, یہاں پر کسی کا احترام نہ ہو, یہاں پر کسی کا تحفظ نہ ہو, تو عوام کا تحفظ کون کرے گا؟ عوام کی عزت آبرو کا کیا ہوگا؟ یہاں ہمارے وزیر داخلہ صاحب محترم تشریف فرما نہیں ہے, باجوڑ میں ابھی تک لاشیں پڑی ہوئی ہیں, ان لاشوں سے مدفن اور بو پھیر رہی ہے, کوئی ان لاشوں کو اٹھانے والا نہیں. ایک ایک گھر میں اگر ایک آدمی تھا تو وہ بھی وہاں گولیوں کا نشانہ بنا دیا گیا ہے. ایک ایک آدمی گرفتار کرنے کے لیے پوری پوری بستی کو جلا کے راکھ کر دیا گیا ہے. جرم ان کا کیا تھا؟ کیا انہوں نے بغاوت کی تھی؟ کیا انہوں نے آپ کے خلاف کوئی علم بغاوت بلند کیا تھا؟ کیا وہ ہیروئن فروش تھے؟ جرم یہ تھا کہ رقیبوں نے رپٹ لکھوائی ہے, جا کے تھانے میں خدا کا نام لیتا ہے اکبر. اس زمانے میں یہ جرم تھا, اس جرم کی پاداش میں
उनकी बस्तियां राख कर दी गई, इस जुर्म की पादाश में उनके घर जला दिए गए, इस जुर्म की पादाश में उनकी लाशें बेगौर कफन पड़ी हुई हैं, इस जुर्म की पादाश में लोग इलाका छोड़ गए, इस जुर्म की पादाश में लोग अपने इलाके से हिजरत करने पे मजबूर हो गए हैं। क्या पीपी की हुकूमत में इस्लाम का नाम लेना जुर्म है? अगर जुर्म है तो यह जुर्म बार बार किया जाएगा। अगर इस जुर्म की सजा गोली है तो सीना हाजिर है। अगर इस जुर्म की सजा अपने घर बार को राख चढ़ाना है तो हम भी अपने घर बार को इस मकसद के लिए तक सकते हैं, इस मिशन के लिए जान दे सकते हैं, मगर पीछे नहीं आ सकते। जो बात उन्होंने वहां कही थी वही बात हम कहते हैं। बाकी तकरीर बाद में होगी। हम बाजौर के मसले पर एहतजाज करते हुए लामती वॉकआउट करते हैं।
मौलाना आजम तारिक साहब,
बिस्मिल्लाहिर्रहमानिर्रहीम। शुक्रिया जनाब स्पीकर, कराची के उनवान पर जो तशवीशनाक सूरत हाल की वजह से ऐवान में बहस शुरू है, इस उनवान पर मैं आज बहुत ही जरूरी मारूजात पेश करना चाहता हूं जो मेरे अपने जाती ख्याल और सोच और फिक्र के मुताबिक वाकई इस मसले का हल साबित हो सकती हैं। मुझे कराची रहने का एक अरसा दराज तक मौका मिला है और मैं झंग में आज से 3 साल कबल ऐसी सूरत में आया था जब जंग की सूरत हाल बैन ही वही थी जो आज कराची की सूरत हाल है। बल्कि लोग यहां तक कहते थे कि कहीं कराची जंग न बन जाए, लेकिन मैंने उसको करीब से देखा और फिर अल्हम्दुलिल्लाह हमारी कोशिशों काविशों से आज जंग पाकिस्तान का वो बेहतरीन पुरअमन शहर है कि बाकी शहरों की निस्बत अगर आप अमन के एतबार से, सुकून के एतबार से किसी शहर को मुंतखब करेंगे तो आपकी निगाह इंतखाब जंग पर पड़ेगी। गुज़िश्ता 2 साल से मैं बिल्कुल यह समझता हूं जिन कैफियात से जंग 2-4 था, बैन ही उन्हीं कैफियात से कराची के अवाम इस वक्त 2-4 हैं। मैं सरदस्त इतना अर्ज करूंगा, कराची की अवाम इस वक्त मायूसी का शिकार है और मायूसी को कुफ्र से ताबीर किया गया है कि जब आदमी हालात से मायूस हो जाता है, जब मसाइल उसकी दस्तरस से बाहर हो जाते हैं, जब इंतकाम की आग में वो जलने लगता है। इंसान तो इंसान, जानवर तक ऐसे हैं कि बड़े ही शरीफ जानवर, घरेलू जानवर, लेकिन जब वो हर तरफ से मायूस हो जाते हैं और वो देखते हैं कि अब हमारी जान को आई तो वो अपने मालिक के गले को पकड़ने जाते हैं। और आज कराची की सूरत हाल कि वहां पुलिस, इंतजामिया अवाम के हाथों से वो आज कत्लो गारत गरी का निशाना बन रही है, ये दलील है इस बात की कि कराची के अवाम मायूसी की अथाह गहराइयों में ऐसा ऐसा उतरते चले जा रहे हैं। और जनाबे वाला वो मायूसी क्यों ना हो, वो मायूसी बिल्कुल वाजे कि वो समझ चुके हैं कि शहरी अवाम का सिंध के अंदर रहना मौजूदा सूरत हाल में बिल्कुल मुमकिन नहीं रहा। आप अपनी तकरीर में जो चाहें कह लें, मैं अपने नजरियात अपने ख्यालात से पेश करना चाहता हूं। वो इस बात को यकीनन हालात और वाकयात और हकायक की बुनियाद पर यह समझ चुके कि कभी भी वो सूबे में अपनी हुकूमत बनाने में कामयाब नहीं हो सकते। हर हुकूमत जो भी बनेगी वो देहातों से वोट लेकर मुंतखब होने वाले उन 70 एमपीएस पर बनेंगी जो शहर से नहीं बल्कि देहात से मुंतखब होकर आते। और ये मुतालबा सिर्फ एमपीएम का नहीं, हर मुनसिफ और इंसाफ पसंद शहरी का है कि आखिर वजह क्या है कि सूबा सिंध में खसूसत और बाकी मुल्कों में, बाकी मुल्क के शहरों में उमूमन मर्दमशुमारी के मुताबिक सीटों की तकसीम क्यों नहीं है।
کیا سیٹوں کی تقسیم علاقائی حدود پر اور جغرافیائی نقشوں پر ہوتی ہے یا قومی اور صوبائی اسمبلی کی سیٹوں کی تقسیم مردم شماری اور افرادی تعداد کی بنیاد پر ہوتی ہے؟ اگر مردم شماری صحیح معنی میں ہو اس کے بعد جو بھی سیٹیں شہروں کے حق میں آئیں یا دیہاتوں میں حق میں آئیں ہر آدمی اسے قبول کرنے کے لیے تیار ہے؟ میں کہتا ہوں اللہ کرے یہ غلط ہو، اللہ کرے یہ صحیح نہ ہو، لیکن اگر واقعی شہری عوام اور دیہاتی عوام کی تعداد میں کوئی نمایاں فرق نہیں ہے تو پھر ان کی سیٹوں میں اتنا واضح فرق کیوں ہے کہ دیہاتوں سے منتخب ہونے والے 70 MPA ایک طرف ہوتے ہیں اور شہروں سے بمشکل دیہات سے منتخب ہونے والا MPA 25,000 ووٹ لیتا ہے، شہر سے منتخب ہونے والا MPA 70,000 ووٹ لیتا ہے؟ آخر یہ ایک جائز بات تھی، لیکن وہ مایوس ہیں کہ وہ کبھی بھی اپنے صوبے میں شہر سے نمائندگی لا کر حکومت قائم کرنے میں کامیاب نہیں ہو سکیں گے، نتیجہ کے طور پر ہمیشہ وہ ریاستی جبر و تشدد کا نشانہ بنتے رہیں گے، ہمیشہ وہ اپوزیشن میں رہنے کی وجہ سے ان کے شہر کھنڈرات میں تبدیل ہوتے رہیں گے، ان کا جینا اجیرن ہوتا رہے گا، وہ مشکلات مصائب کی وادیوں میں بھٹکتے رہیں گے، صوبائی سطح پر ان کے لیے ان کے سامنے کوئی راستہ نہیں ہے موجودہ حالات کی وجہ سے۔ اگلی بات جو میں عرض کرنا چاہتا ہوں، بدقسمتی سے وہاں پر شہری اور دیہاتی کی تقسیم کا جو عمل رونما ہونے کے بعد اب وہ تفریق ذہنوں میں بیٹھ گئی ہے، کسی بات کو محض اخباری بیان کے ذریعے، محض کسی بات کو ایک لمبی چوڑی سٹیٹمنٹ کے ذریعے آپ رد نہیں کر سکتے۔ جو حقیقت ہے وہ حقیقت ہے کہ صوبہ سندھ میں شہری اور دیہاتی کی تقسیم اور تفریق ہو چکی ہے، اسے تسلیم کیا جانا چاہیے، اور اس تفریق کا ایک ہی حل ہے کہ مساوات اور برابری کی بنیاد پر دونوں کے حقوق ان کو دیے جائیں۔ اور پھر جو تیسری بات ہے بد امنی کی، لوگ یہاں کہیں گے امریکہ نے یہ کرایا ہے، بھارت نے یہ کرایا ہے، میرا یہ سوال ہے کیا امریکہ سے گورا انگریز آ کر کراچی میں بم چلا رہے ہیں؟ کیا انڈیا سے کوئی سکھ، نان مسلم، کوئی ہندو آ کر کراچی کی مسجدوں میں داخل ہو رہے ہیں؟ نہیں، امریکہ ہو، انڈیا ہو، جو بھی ہوگا وہ آپ کے ملک کے افراد سے، آپ ہی کے جوانوں سے، آپ ہی کے طبقات میں سے بعض طبقات کو دوسرے طبقات کے خلاف استعمال کرے گا۔ وہ کوئی بھی ہو، وہاں سازش امریکہ کی ہو، انڈیا کی ہو، کسی اور ملک کی ہو، وہاں سازش جو عملی جامہ پہن رہی ہے وہ بہرحال کراچی کے لوگوں، پاکستان کے، پاکستانیوں کے ہاتھوں سے وہ سازش مکمل ہو رہی ہے۔ اور پھر کراچی کا معاملہ اس لیے بھی بڑا گمبھیر ہے جناب والا کہ دن دہاڑے ایک تو ہے کہ کوئی آدمی رات کی تاریکی میں آئے، خاموشی سے آئے، جیب سے پسٹل نکالے، کسی آدمی کو شوٹ کر دے اور پھر بھاگ جائے، یہ بات تو سمجھ میں آتی ہے، لیکن کراچی کا معاملہ ایسا نہیں، چار چار گاڑیاں اسلحہ کی بھر کر دن دہاڑے حکومت کے باوجود تمام ایجنسیوں کی موجودگی میں، پولیس کی موجودگی میں وہ دن دناتے ہوئے آتے ہیں، وہ ایک ایک گھنٹہ، دو دو گھنٹے اپنے ٹارگٹ کا انتظار کرتے ہیں، جسے انہیں قتل کرنا ہوتا ہے وہ اس کے انتظار میں اس کے گھر، اس کے علاقے کے باہر اس کا پہرہ دیتے ہیں، اور پھر یہاں تک کہ وہ مسجدوں میں بھی اگر گھسے تو وہ 25-25 منٹ تک فائرنگ کرتے رہتے ہیں، گویا انہیں اس بات کا احساس ہے کہ ہمارے اوپر کوئی گرفت ڈالنے والا ہاتھ نہیں ہے، ہمیں پکڑنے والی کوئی قوت نہیں ہے، اور ہمیں ہماری اس دہشت گردی سے روکنے والی کوئی قوت نہیں ہے۔ اگر ان کے ذہن میں اور دل میں 100 میں سے 5% بھی یہ خوف ہو کہ اگر ہم پکڑے گئے ہمارے ساتھ کوئی برا حشر ہوگا، برا سلوک ہوگا، اور جناب والا میں اس نتیجے پر پہنچتا ہوں، اگر کسی شہر کی پولیس، کسی شہر کی انتظامیہ، بلکہ کسی ملک کی ایجنسیاں
اور بلکہ کسی غیر ملک کے ایجنٹ بھی کسی شہر میں دہشت گردی اور تخریب کاری کرنا چاہیں لیکن وہاں کی عوام اس دہشت گردی کو ناکام بنانا چاہے تو سوال ہی پیدا نہیں ہوتا کہ دن دہاڑے سب کے سامنے عوام کے سامنے کوئی آ کر یہ دہشت گردی کر کے چلا جائے. یہ ممکن ہی نہیں ہے. اگر عوام چاہے دہشت گردی کو روکنا تو نتیجتاً آپ یہ میں یہ نہیں کہتا کہ کراچی میں جو دہشت گردی ہو رہی ہے وہ عوام کرا رہی ہے, لیکن میں اتنا ضرور کہوں گا کہ عوام اب اس دہشت گردی کا مقابلہ کرنے کے لیے خود کو اتنی پاور میں نہیں سمجھتی. عوام مایوس ہے, عوام کو اپنا تحفظ حاصل نہیں ہے, عوام کسی انداز میں بھی میں کہتا ہوں بہت سارے ایسے شہر ہیں شروع شروع میں جنگ میں جب ہم دیکھتے تھے پولیس کے اوپر فائرنگ ہوئی, بڑے بڑے افسر وہاں قتل ہو گئے, وہاں پتھر بند گاڑیاں اڑ گئیں, لیکن جب ہم نے اس پر محلہ کی سطح پر ایک ایک بلدیاتی علاقے کی سطح پر کمیٹیاں بنائیں, اپنے نوجوانوں کو بٹھایا کہ جو تمہیں ایسا آدمی نظر آئے اس پہ کڑی نظر رکھو, تو آج وہ جنگ میں ایسا کوئی تقریب کار نہیں, ایسا کوئی دہشت گرد نہیں. جناب والا وہاں کی عوام کی حمایت آپ کو حاصل نہیں ہے, وہاں کی عوام کا اعتماد حکومت سے اٹھ چکا ہے, وہاں کی عوام دہشت گردوں اور تخریب کاروں کے خلاف اب کھڑا ہونے کا حوصلہ نہیں رکھتی. اس کی وجہ کیا ہے کہ وہ مایوس ہو چکی ہے, اسے مایوسی کی وجہ سے یہ دن دیکھنے پڑ رہے ہیں. اس سلسلے میں واضح طور پہ کہوں گا حکومت کو کراچی حیدرآباد اور سندھ کے شہری عوام کی مایوسی کو ختم کرنے کے لیے, ان کی مایوسی کو امید میں تبدیل کرنے کے لیے, ان کی مایوسی کا مستقل بنیادوں پر خاتمہ کرنے کے لیے یہ حکومت کے نیک نامی میں اضافہ کا باعث ہوگا, اور اس کے لیے ایک بہترین ایوارڈ ہوگا کہ وہ وہاں کی شہری آبادی کو اعتماد میں لے. اس کے لیے اسے جو قربانی دینا پڑے وہ اس قربانی سے دریغ نہ کرے, یہاں تک کہ شہری لوگوں کو یہ احساس ہو کہ صوبے کی حکومت ہو وہ بھی ہماری ہوگی, اور اسی طرح مرکزی حکومت ہوگی وہ بھی اس میں بھی ہماری ایک حیثیت ہوگی, ہمارا ایک حصہ ہوگا, اور یہ ساری کی ساری گیند حکومت کے کورٹ میں ہے کہ وہ سندھ کے شہریوں کی مایوسی کو کس طرح ختم کر کے انہیں اعتماد میں لے کر کس طرح انہیں اپنے ساتھ سفر پہ چلا سکتی ہے.
پلیز وائنڈ اپ.
جناب والا ابھی تو دس منٹ بھی نہیں ہوئے,
15 منٹ.
جناب اسپیکر میں عرض کرتا ہوں اس سلسلے میں بعض بنیادی چیزیں ہیں. مایوسیوں میں سے ایک بڑی وجہ, کون نہیں جانتا کہ شہر کے نوجوان شہر کی نسلیں بنسبت دیہاتوں کی زیادہ تعلیم یافتہ ہوتی ہیں, زیادہ تعلیم حاصل کرتی ہیں, اور ان کے بچے تعلیم حاصل کرنے میں بنسبت دیہاتوں کے زیادہ آگے ہوتے ہیں. تو پھر سوال یہ ہے کہ صوبہ سندھ میں کوٹا سسٹم کا مرض کس وجہ سے اس عوام پہ مسلط کیا گیا ہے؟ ان کے شہروں میں پڑھنے والے ہزاروں جوان ہاتھوں میں ڈگریاں لے کر گھومتے پھر رہے ہیں, اور جب انہیں ڈگریاں لے کر در در کے دھکے کھانے پڑے, ہر دروازے سے مایوسی ہوئی, تو کل ڈگریاں پکڑ کر ملازمتیں حاصل کرنے والوں نے آج ڈگریاں رکھ دی ہیں, اس کے مقابلے میں کلاشن کوپے اٹھا لی ہیں. آج وہ سمجھتے ہیں کہ اب ملازمت نہیں ملے گی, اب زندگی گزارنے کا ایک ہی راستہ ہے کہ غاصبوں سے جابروں سے اپنا حق چھین لیا جائے, اور وہ حق چھیننے کے لیے اٹھ کھڑے ہوئے ہیں. اس لیے اگر آپ چاہتے ہیں کہ وہ لوگ پھر ایک مرتبہ امن اور سکون کی زندگی گزاریں, آپ گھر میں بیٹھے لوگوں کو ان کا حق دیجئے, آپ ان کے دروازے پر انہیں انصاف فراہم کیجئے. اور اس کے ساتھ تیسری بات میں عرض یہ کروں گا کہ آپ حکومت نے مذاکرات کے لیے صوبائی حکومت کو کہا ہے کہ وہ مذاکرات کی تیاری کرے. اس سلسلے میں ہماری آپ سے تجویز ہے کہ صوبائی سطح پر اس مذاکرات کو مت رکھیے, یہ مذاکرات کم از کم صدر کے اپنی سطح پر ہونے چاہیے, اور اس مذاکرات میں آپ کو تمام لوگ خاص طور پر جو برسر پیکار ہیں, خاص طور پر جو اس وقت وہاں کی عوام کے ایک مانے ہوئے مسلمہ لیڈر ہیں, چاہے ان کی کیسی حیثیت ہو, میں نہیں سمجھتا کہ یہ کوئی دانائی ہے कि एक आदमी पर अगर 100 कत्ल का मुकदमा है, आप उसे कहते हैं हम इसे मुंह नहीं लगाएंगे, लेकिन आप तो उसे मुस्तरद करते हैं, अवाम उसे मुस्तरद नहीं करती। आप 100 कत्ल के मुकदमे के पीछे उस लीडर को पीछे करते हैं और उस पर 1000 कत्ल को बर्दाश्त कर लेते हैं। ये मुजाकरात सदारती सतह पर होने चाहिए और इसमें खास तौर पर वहां की शहरी अवाम की लीडर MQM की लीडरशिप को इतनी इजाजत दी जाए, वो आए आपके सामने अपने दुख सुख बयान करे और आपके सामने अपना प्रोग्राम पेश करे। आप वुसअत-ए कल्बी के साथ, बाकी जमातों के साथ, मशवरे के साथ जो बात तय पाए उस पर अमल करें। मुझे अंदेशा इस बात का कि जिस तरह अपोजिशन ने सूबाई सतह पर होने वाली उस कुल जमाती कॉन्फ्रेंस का बाइकाट किया है, मुझे अंदेशा है कि वहां की और जमातें भी इसका बाइकाट करेंगी। नतीजा के तौर पर शायद जब आपका सूबाई सतह पर इजलास हो तो आपके वजीरों मुशीरों के सिवा कोई दूसरा भी उसमें शरीक नहीं हो सकेगा। लिहाजा इसको इस अंदाज में कुल जमाती कॉन्फ्रेंस बुलाई जाए कि सारी जमातें पूरे एतमाद के साथ उसमें शामिल हो सकें। चौथी बात जनाबे वाला, बदकिस्मती से इस वक्त कराची के हालात में मजहब का अंसर भी शामिल हो गया है और मजहबी बुनियादों पर वहां कत्लो गारतगरी का बाजार गर्म हो चुका है और यहां तक के लोग मस्जिद में दाखिल होकर नमाजियों को भी निशाना बनाने से बाज नहीं आए। मैं फिर कहूंगा, ये मस्जिद में दाखिल होने वाले गैर मुस्लिम नहीं, ये मस्जिद में दाखिल होने वाले भी आप ही के पाकिस्तानी हैं, ये भी कलमा गो हैं, लेकिन हालात ने उन्हें इस कदर एक दूसरे से दूर कर दिया है कि वो मस्जिद में दाखिल होकर दूसरे गिरोह के नमाजियों को कत्ल करना इबादत भी समझते हैं और मौजूदा हालात का हल भी समझते हैं। और जब एक मजहब के लोग मस्जिद के अंदर इस तरह गोलियों का निशाना बन जाएंगे तो क्या रद्दे अमल नहीं होगा, क्या रिएक्शन नहीं होगा? रिएक्शन जब होगा तो दुश्मन तो पीछे बैठा हुआ है लेकिन ये रिएक्शन हो रहा है। तो मेरी आपसे यह भी अपील होगी कि हम तो पैबारा कहते हैं कि मजहबी मामलात को डिस्कस करने के लिए, मजहबी फसादात के खात्मे के लिए सदारती सतह पर या कम अज कम, और सबसे बेहतरीन चीज यह है, इस पार्लियामेंट की एक ऐसी स्पेशल कमेटी बनाई जाए जो सिंध के पूरे हालात को गौर से मुतालिया करे, मजहबी हालात पूरे मुल्क में जो हैं वो उसको सुने और दोनों फरीकों को सुनकर, चाहे वो कौमियत का मसला हो, लिसानियत का मसला हो या मजहब का मसला हो, वो एज ए सालस दोनों को सुने, सुनने के बाद फिर वो फैसला दे। उसका फैसला हर पे आकर हो, उसके फैसले से पहले लीडरशिप के दस्तखत हों कि जो फैसला ये कमेटी करेगी हमें वो फैसला तस्लीम होगा। और खास तौर पर मैं कहता हूं, अब जबकि कराची में कराची डिवीजन के सदर तारी सईदुर रहमान सिपाही साहबा के जो हमसे ताल्लुक रखते थे वो मस्जिद में 8 नमाजियों समेत शहीद हो गए हैं, इस मजलूमियत के बावजूद मैं ये कहता हूं कि मसाइल का हल कत्लो गारतगरी नहीं है, मसाइल का हल एक कत्ल का जवाब कत्ल नहीं है, मसाइल का हल मुजाकरात है, मसाइल का हल टेबल पर बैठकर अपने आप को पेश करना है। आज मैं अपनी तरफ से, इसलिए कि ये बात वाजे है, लाहौर में, कराची में, दीगर शहरों में जितनी मस्जिदों पर, जिनकी तादाद करीबन 13 मस्जिदों में बम मारे गए, 13 मस्जिदों में गोलियां चलाई गई, ये जितनी मस्जिदें हैं ये सिपाही सहाबा से मुतालिक हैं, हमारी मस्जिदों में ये बम चले हैं। तो मैं अपनी तरफ से आज कुछ तजावीज पेश करता हूं फिरका वारान मजहबी फसादात के खात्मे के लिए। पहली मेरी तजवीज ये है, हुकूमत दोनों ग्रुपों के लीडरों को, दोनों ग्रुपों के, और हम अपने आप को रजाकाराना तौर पर पेश करने के लिए तैयार हैं, दोनों ग्रुपों के लीडरों को हुकूमत ये कहे कि या रजाकाराना तौर पर वो अपने आप को हुकूमत को पेश करें या हुकूमत उन्हें गिरफ्तार करे, और या हुकूमत अगर ऐसा नहीं करती तो वो कमेटी के सामने आए, कमेटी को पूरा हक है, वो उनके अकाउंट चेक करे, वो उनका गैर मुल्की ताल्लुकात से जो उनके ताल्लुकात हैं उसकी जांच पड़ताल करे और वो उन लीडरों से पूछे कि फलां लीडर के जितने फलां ग्रुप के जितने लोग कत्ल हुए हैं उन्होंने आपको नामजद किया है, इसलिए आपको इस सिलसिले में अपनी तफ्तीश के लिए तैयार रहना चाहिए। इस सिलसिले में मैं पहल करते हुए कहता हूं हम अपने आप को रजाकाराना तौर पर उस कमेटी के सामने जवाब देने के लिए और हुकूमत के सामने गिरफ्तारी की शक्ल में पेश होकर अपने आप को तफ्तीश के लिए पेश करना चाहते हैं। आप हमें चेक करें, हमारी तफ्तीश करें कि ये जो कुछ हो रहा है अगर उसमें हमारी क्यादत या हमारी जात या हमारी जमात मुलव्वस है, फैसला आप करें, कबूल करने के लिए हम तैयार हैं। जनाबे वाला दूसरी बात यह है कि दोनों ग्रुप
साहब आपने अपना पूरा वक्त जो है ना ले लिया है क्योंकि वो टाइम लिमिट थी, पहले हमने आपको याद होगा वो 10 मिनट की थी, 10 से 12 हो सकती थी, तो आप जरा उसको जरा इस जहन में रखिए।
मैं इसको जहन में रखते हुए मैं अर्ज करूंगा कि आप पूरी मेरी तकरीर में ये देखेंगे कि मैं अगर एक लफ्ज भी मौजू से गैर मुतल्लक कहूं तो आप कहें जी आप फजूल गुफ्तगू करते हैं। अगर मैं तजावीज दे रहा हूं और बल्कि नहीं मैं अपने आप को पेश कर रहा हूं तो मैं समझता हूं आपको तो इसका वेलकम करना चाहिए, इसे खुश आमदेद कहना चाहिए। जनाबे वाला दूसरी बात, हर वो तंजीम जिस तंजीम के बंदे कत्ल हुए हैं उस तंजीम ने अपने मकतूलीन के अंदर जिन लोगों को नामजद किया कि हमारा फलां कातल है उन कातलों का जिन तंजीमों से ताल्लुक है, हमारी मुखालफ तंजीम ने अगर हमारे 100-200 नौजवानों को नामजद किया है, हमने अगर उनके नौजवानों को नामजद किया है, दोनों को पाबंद किया जाए कि नामजद कत्ल के मुलजमों को हुकूमत के सामने पेश करें और उनको अदल और इंसाफ और अदालतों के रहमो करम पर छोड़ दिया जाए। अगर कोई अपने नौजवान पेश ना करे तो फिर उसे पाबंद किया जाए। अगर हमने ये कत्ल के नामजद मुलजम कभी भी आपके इदारों में आपके जलसों में आपके प्रोग्रामों में शामिल देख लिए तो फिर हम समझेंगे कि आप मुलजमों की सरपरस्ती करते हैं और आप उन्हें शेल्टर देते हैं और उनका तहफ़्फ़ुज़ करते हैं। जनाबे वाला मजहबी मामलात पर चौथी बात जो मैं आज करनी चाहता हूं वो खसूसियत मेरी बात ये नोट की जाए कि ये मजहबी फसादात उस वक्त रूनुमा होते हैं जब किसी एक गिरोह की तरफ से दूसरे गिरोह के खिलाफ दिल आजाद तकरीर और तहरीक का सिलसिला शुरू होता है। ऐसी दिल आजाद तकरीर और तहरीर जिससे किसी के जज्बात मजरूह हों, जिससे किसी के मजहब पर कोई आंच आती हो, चाहे वो किसी को काफिर कहने की शक्ल में हो, चाहे वो किसी के बुजुर्गों को गाली देने की शक्ल में हो, इस सिलसिले में आप ऐसी कानून साजी करें। हुकूमत को चाहिए कि वो ऐसी कानून साजी करे कि अगर कोई किसी के बुजुर्गों की तौहीन करे और गुस्ताखी करे और कोई किसी को बिला वजह तान और तशनी का निशाना बनाए तो कानून इतना सख्त होना चाहिए कि उसके मुंह में ऐसी लोहे की लगाम चढ़ा दी जाए कि दोबारा वो शख्स ऐसी जुरत करने की और ऐसी जसारत करने की कोशिश न करे। और जनाबे वाला अगली बात,
मौलाना साहब ये बहुत सारे और भी राकीन हैं।
ठीक है जनाबे वाला, मैं अपनी बात को बाकी जितनी भी मजहबी फसादात के साथने के लिए मेरे पास तजावीज है और हर तजवीज में मैं पहले अपने आप को और अपनी जमात को पेश करता हूं। हर तजवीज में पहले अमल हम करेंगे, बाद में अगर दूसरा करने का पाबंद है तो उससे अमल कराया जाए। इंशाल्लाह मैं सदारती तकरीर पर बहस में अपनी इन बातों को मजीद तफसीलात के साथ अर्ज करूंगा। मेरा अव्वल और आखिरी नुक्ता नजर कराची के मसले पर यह है कि कराची की आवाम की मायूसी, जो हर तरफ से मायूस है, उनका कोई मुस्तकबिल नहीं है, उनका कोई पुरसान हाल नहीं है और कोई उनकी अहो फगां को सुनने वाला नहीं है। नतीजा के तौर पर वो आपस में तो दस्तो गिरेबान है ही हैं, वो सरकारी एजेंसियों, वो यहां तक के फौज, वो पुलिस पर भी हमला करने से नहीं चूकते। जब कोई अवाम हकूमती इदारों पर हमला आवर होती है तो वो इस बात की दलील होती है कि अवाम का हकूमत से एतमाद उठ गया है। हम हकूमत से कहेंगे